आयत नंबर 75 से देखेंगे। इन आयत में अल्लाह ताला ने नबी सल्लल्लाहु अलैहि वसल्लम की उस ख्वाहिश को कि यहूद अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान ले आए, कहा कि ये तो मुर्दे को अपने सामने जिंदा होता देखकर भी ना माने थे, अब ये कैसे मानेंगे। और हकीकत ये है कि वो लोग जिनको नहीं मानना होता वो बहुत बड़ी बड़ी निशानियां देखकर भी नहीं मानते, लेकिन एक सच्चे मोमिन के दिल में इस चीज की तड़प जरूर होनी चाहिए कि लोग हिदायत की तरफ आए, और अगर वो ना आए तो इसके बाद फिर उनके बारे में बदगुमानी करने की बजाय उनके लिए दुआ करनी चाहिए। फिर अगली बात इसमें हमने देखी कि अल्लाह ताला ने ईमान वालों की इस तड़प का जिक्र किया कि उनके दिलों में इस चीज की ख्वाहिश होती है कि लोग अल्लाह के दीन की तरफ आने लगे। फिर एक और चीज हमने इसमें देखी कि जो लोग ये सोच लेते हैं कि हम जो काम करते हैं उसको अल्लाह ताला नहीं जानता, तो दर हकीकत वो अल्लाह ताला के अलीम उन बिजाते सुदूर होने का इनकार करते हैं। फिर आगे फरमाया आयत नंबर 78 में, वमिन हुमुमियून ला यालमून अल किताब इल्ला अमानिश इल्ला अमानी वइन हुम इल्ला यज़ुन्नून। इनमें से बास अनपढ़ ऐसे भी हैं कि जो किताब के जाहिरी अल्फाज को ही जानते हैं और सिर्फ गुमान और अटकल पर ही हैं। इन लोगों के लिए वईल है जो अपने हाथों की लिखी हुई किताब को अल्लाह ताला की तरफ की कहते हैं और इस तरह दुनिया कमाते हैं। इनके हाथों की लिखाई को और इनकी कमाई को वईल, हलाकत और अफसोस है। ये लोग कहते हैं हम तो सिर्फ चंद रोज जहन्नुम में रहेंगे। इनसे कहो क्या तुम्हारे पास अल्लाह का कोई परवाना है यानी इजाजतनामा है? अगर है तो यकीनन अल्लाह ताला अपने वादे के खिलाफ नहीं करेगा, हरगिज़ नहीं, बल्कि तुम तो अल्लाह के जिम्मे वो बातें लगाते हो जिनको तुम खुद भी नहीं जानते। यकीनन जिसने भी बुरे काम किए और नाफरमानियों ने इसे घेर लिया वो हमेशा के लिए जहन्नुमी है, और वो लोग जो ईमान लाए और नेक अमल करें वो जन्नती हैं, वो जन्नत में हमेशा रहेंगे। इन आयात का टॉपिक है सस्ती निजात के नादिर नुस्खे। इन आयात में अल्लाह ताला ने आम यहूद का तذکرہ किया कि जब अल्लाह की किताब उनकी ज़िंदगी से निकली तो उसकी जगह पे झूठी कहानियाँ और वो आरजुएं और वो किस्से कहानियाँ जो इनके उलमा ने घड़ रखी थी और लोगों में वो अपने रंग रूप की वजह से बहुत मारूफ हो चुकी थी, उसका तذکرہ है। हज़रत इब्ने अब्बास रज़ी अल्लाह ताला अन्हु कहते हैं कि अकाज़ीब मुख्तलक़ुन समेऊहा मिन उलमाइहिम फ़नक़लूहा अला तक़लीद। इन किस्से कहानियों का सोर्स क्या था? इनके माँ की घड़ी हुई बातें जो इन्होंने तकलीद की बुनियाद पे आगे से आगे बना ली। आज हम यहूद की बात तो करते हैं, अगर आज हम मुसलमान अपने आप को देखें तो आज हमारे यहाँ दीन का कौन सा एडिशन सबसे ज्यादा मारूफ है? दीन के नाम पे लोगों को हमेशा वो चीजें ज्यादा अपील करती हैं जिसके अंदर रंग रूप हो, जिसमें खुशबुएं हो और जिसमें खाने पीने की बातें हों, और वो महफिलें और वो बातें जिससे इंसान का अमल बदले और वो चीजें जिसे अल्लाह का दीन समझ में आए उसकी तरफ तवज्जो करने वाले थोड़े हैं, इल्ला माशाअल्लाह। और वो दीन जब अल्लाह का दीन नहीं रहता तो उसके बाद फिर लोग सिर्फ खुशफहमियों की जन्नत में रहने लगते हैं। और ऐसी तमाम चीजों के मारूफ करने का एक बड़ा नुकसान क्या होता है कि लोग अमल से दूर हो जाते हैं। हमारे लिए इसमें अमल की बात यही है कि अल्लाह तू हमें इस किताब से इस तरह से जोड़ दे कि जब भी कभी दीन के नाम पे हम कोई बात देखें, कोई काम खोता हुआ देखें, तो हमारे पास कोई ऐसा मेयार जरूर हो कि जिससे हम जान सकें कि ये बात अल्लाह के कलाम की है या किसी दीन वाले ने इसको किसी दौर में कहाँ शुरू किया होगा लेकिन बाद में लोगों ने उसको सुनते सुनते कुछ से कुछ बना दिया। ऐसे दीन वालों के सामने लोगों की एक भीड़ होती है क्योंकि ये दीन आसान है, अपनी मर्जी के काम भी करते जाओ, ख्वाहिशों पे पाबंदी भी ना पड़े और इसके साथ साथ तुम दीन वाले भी कहला लो। और ऐसे लोग अमूमन फिर ऐसे दीन देने वालों की तरफ नजरानों की बारिश करते हैं जिसकी वजह से इन लोगों की दुनिया भी चलती है और आखिरत भी चलती है। ऐसे लोग अल्लाह ताला के दीन से कोई ताल्लुक नहीं रखते। अल्लाह का दीन क्या है इसका जिक्र अगली आयत में है, वइज़ अख़ज़ना मीसाक़ बनी इसराईल ला तअबुदून इल्लल्लाह वबिलवालिदैनि एहसाना। और जब हमने बनी इसराइल से वादा लिया कि तुम अल्लाह ताला के सिवा दूसरे की इबादत न करना और माँ बाप के साथ अच्छा सलूक करना, इस तरह कराबत दारों यतीमों मिस्कीनों के साथ और लोगों को अच्छी बातें कहना, नमाजें कायम रखना और ज़कात देते रहना, लेकिन थोड़े से लोगों के अलावा तुम सब फिर गए और तुमने मुंह मोड़ लिया। इसे कायद का टॉपिक है हिदायतनामा अलहादी की तरफ से। हकीकत यह है कि अल्लाह के ऊपर इंसान के ऊपर अल्लाह का पहला हक यह है कि वो अल्लाह का इबादत गुजार बने। اور اس کے ساتھ کسی کو شریک نہ کرے۔ اس کے بعد انسانوں کے ساتھ ماں باپ کا تعلق، جن کے ساتھ انسان اپنا معاملہ بہترین رکھے، اور اسی طرح ہوتے ہوتے رشتہ دار اور پڑوسیوں کے ساتھ ہمارا معاملہ خوبصورت سے خوبصورت ہوتا جائے۔ ہمارا دین رہبانیت کا دین نہیں کہ ہم سارا وقت مسجدوں میں بیٹھے رہیں اور گھر والے ہماری ضرورت کے مستحق ہوں اور اس کے باوجود ہم ان کی طرف رخ نہ کر سکیں۔ عام طور پہ اپنے برابر کے لوگوں کے ساتھ تو اچھا معاملہ کرنا آسان ہی ہوتا ہے، لیکن اصل امتحان وہ ہوتا ہے کہ جہاں ہم سے چھوٹے لوگ، جو ہمارے غلام یا ہمارے ملازم یا وہ لوگ جو کسی معاشرے میں مسکین اور یتیم کی صورت میں دکھتے ہیں، ان کے ساتھ ہمیشہ وہی بندہ کام کر سکتا ہے کہ جس کا دل اللہ نے حق بات کے لیے چن لیا ہو، جو اس بندے کو رب کا بندہ سمجھے، اور وہ وہی کرے گا کہ جو اللہ سے ڈرنے والا ہوگا۔ جب انسان اپنے سے چھوٹے درجے کے انسان کے ساتھ بات کرتا ہے تو عموماً وہ اپنے آپ کو اور اونچا سمجھنے لگتا ہے، اور جو غریب یا چھوٹا شخص ہوتا ہے وہ اپنے آپ کو اور چھوٹا سمجھنے لگتا ہے، جس کی وجہ سے اچھی بات کرنے کا کوئی ظاہری طور پہ فائدہ نہیں دکھتا۔ اللہ تعالیٰ کہتے ہیں وَقُولُ لِلنَّاسِ حُسْنًا، لوگوں سے اچھی بات کرو۔ عموماً ہم اچھی اچھی باتیں کرتے ہیں، مگر کہاں؟ اپنی دوستوں کی محفل میں، اپنے جیسے لوگوں کی محفل میں، اپنے خاندان والوں کے ساتھ، اور اگر موڈ اچھا ہو کبھی تو گھر والوں کے ساتھ بھی۔ لیکن اصل بات کیا ہے کہ اچھی بات برے ماحول میں، اچھی بات جب دوسرے آپ کو برا کہیں، اچھی بات جب آپ پہ تنقید ہو، اچھی بات جب لوگ آپ کی خوبیوں کا اعتراف نہ کریں، اور خاص طور پہ کسی ایسے انسان کی خوبی کے اعتراف میں اچھی بات کرنا جس کے ساتھ دل سے خوشی محسوس نہ کرتا ہو، ایسے ہی وقت میں انسان پھر اللہ کے لیے اچھی بات کر سکتا ہے۔ اور سب سے اچھی بات تو کیا ہے کہ لوگوں کو اللہ کی طرف جوڑا جائے۔ سورت حمیم سجدہ کی ایک آیت ہے کہ وَمَنْ أَحْسَنُ قَوْلًا مِّمَّنْ دَعَا إِلَى اللَّهِ، اس سے زیادہ اچھا کون شخص ہے جو اللہ کی طرف بلائے اور اللہ سے دعا کرتے ہیں کہ وہ ہمیں اچھی بات کرنے والا بنا دے۔ اور ہم لوگوں کے شکایتی رویوں کے باوجود، ہم لوگوں کے ستانے کے باوجود ان کے ساتھ اچھا معاملہ ہی رکھیں۔ اگلی آیت کو دیکھیں گے، وَإِذْ أَخَذْنَا مِيثَاقَكُمْ لَا تَسْفِكُونَ دِمَاءَكُمْ، اور جب ہم نے تم سے وعدہ لیا کہ آپس میں خون نہ بہانا، قتل نہ کرنا، اور آپس والوں کو جلا وطن نہ کرنا، تم نے اقرار کیا اور تم اس کے شاہد بنے، لیکن پھر بھی تم نے آپس میں قتل کیا اور آپس کے ایک فرقے کو جلا وطن کیا، اور گناہ اور زیادتی کے کاموں میں ان کے خلاف دوسرے کی طرف داری کی۔ ہاں جب وہ قیدی ہو کر تمہارے پاس آئے تو تم نے ان کے فدیے دیے، لیکن ان کا نکالنا جو تم پر حرام تھا اس کا کچھ خیال نہ کیا۔ کیا بعض احکام پر تم ایمان رکھتے ہو اور بعض کے ساتھ کفر کرتے ہو؟ تم میں سے جو بھی ایسا کرے اس کی سزا اس کے سوا اور کیا ہو سکتی ہے کہ دنیا میں رسوائی اور قیامت کے دن سخت عذاب کی مار۔ اللہ تعالیٰ تمہارے اعمال سے بے خبر نہیں ہے، یہ وہ لوگ ہیں جنہوں نے دنیا کی زندگی کو آخرت کے بدلے میں خرید لیا، ان کے نہ تو عذاب ہی ہلکے کیے جائیں گے اور نہ ان کی مدد کی جائے گی۔ ان آیات کا ٹاپک ہے نمائشی نیکیاں، حقیقی دین سے دوری۔ بنیادی طور پہ ان آیات میں یہود کی شریعت کا تذکرہ ہے، لیکن اس وقت ہم میں سے تمام سننے والے یقیناً مسلمان ہونے کا دعویٰ کرتے ہیں۔ اللہ تعالیٰ نے جو بات ہمارے سامنے رکھی اور وہ کیا ہے کہ جب اللہ کی چنی ہوئی کوئی قوم اللہ کی کتاب کے ساتھ پک اینڈ چوز کا معاملہ کرنے لگے، افتؤمنون ببعضِ الکتاب وتکفرون ببعض، کچھ کو مان لے اور کچھ کو چھوڑ دے، تو ایسی قوموں کا پھر نصیب دنیا میں رسوائی اور آخرت کے اندر اللہ کے عذاب ہوں گے۔ اگر آج مجموعی طور پر امت مسلمہ کو دیکھیں تو کیا دکھتا ہے؟ کہاں خوبی ہے ہماری؟ کون ہمیں اچھا کہتا ہے؟ کہاں آج مسلمان کو عزت ملی ہوئی ہے؟ آخر اس کی وجہ کیا ہے؟ کیا آج وہ اللہ کی ذات جس نے بدر میں فرشتوں کو نازل کیا، اور کیا وہ ذات جس نے انسانوں کو تھوڑا ہونے کے باوجود فتح دی، آج مسلمانوں کی مدد نہیں کر سکتا؟ کر سکتا ہے، لیکن شاید اس کی وجہ ہم خود ہی تو نہ ہوں۔ کیا آج ہم نے اپنے دین کو بھی ٹکڑوں میں تو نہیں بانٹ رکھا؟ جو چیز آسان لگتی اس کو مان لیتے ہیں، جو چیز اپنے سے دور ہوتی ہے اس کے تو خوب دعوے کرتے ہیں، اس کا پرچار کرتے ہیں، لیکن جو ہی ہمارے اپنے عمل پہ زد پڑتی ہے تو ہم مصلحتوں کے نام پہ، کہیں مجبوریوں کے نام پہ، کہیں خاندان کے نام پہ، کہیں گھر والوں کی خوشی کے نام پہ ہم اس کو چھوڑنے لگ جاتے ہیں۔ اللہ کو پورا انسان پسند ہے، آدھا انسان تو کسی کو اچھا نہیں لگتا۔ 100 کا نوٹ ہے، آپ بازار میں جائیں گے کچھ نہ کچھ پھر بھی آ جائے گا، آپ اس 100 کے نوٹ کے 2 ٹکڑے کر کے آدھا نوٹ لے کے جائیں گے تو 1 روپے کی بھی ویلیو نہیں رہتی۔ اسی طرح مسلمان کی ویلیو تب ہے جب وہ اللہ کے دین کو پورے کا پورا لے، اور اللہ تعالی ہمیں اس کی توفیق عطا فرمائے۔ وَلَقَدْ آتَيْنَا مُوسَى الْكِتَابَ، हमने मूसा अलैहिस्सलाम को किताब दी और इनके पीछे और रसूल भेजे और हमने ईसा इब्ने मरियम को रोशन दलीलें दी और रूहुल कुदस से इनकी तायीद करवाई। लेकिन जब कभी तुम्हारे पास रसूल वो चीज लाए जो तुम्हारी तबीयतों के खिलाफ थी, तुमने झट से तकब्बुर किया, पस बास को तो झुटला दिया और बास को कत्ल भी कर डाला। ये कहते हैं हमारे दिल गिलाफ वाले हैं। नहीं नहीं, बल्कि इनके कुफर की वजह से इन्हें अल्लाह ने मलून कर दिया है। इनका ईमान बहुत ही थोड़ा है। और इनके पास जब अल्लाह की किताब इनकी किताब को सच्चा करने वाली आई, हालांकि पहले ये खुद इसके जरिए काफिरों पर फतह चाहते थे और बावजूद पहचान लेने के फिर कुफर करने लगे। अल्लाह ताला की लानत हो काफिरों पर। बे समझतराउ बिही अनफुसहुम, बहुत ही बुरी वो चीज है जिसके बदले उन्होंने अपने आप को बेच डाला, वो इनका कुफर करना है। अल्लाह ताला की तरफ से नाजिल शुदा चीज के साथ महज इस बात से जल कर कि अल्लाह ने अपना फजल अपने जिस बंदे पर चाहा नाजिल कर दिया, इसके बायस ये लोग गजब पर गजब के मुस्तहिक हुए और काफिरों के लिए रुसवा करने वाला अजाब है। इन आयात का टॉपिक है रहनुमा किताब कौमी तबरुक बन गई। अल्लाह की किताबें इंसानों को हिदायत देने के लिए आती हैं। जिंदगी गुजारने का एक पूरा प्लान होता है, एक रोड मैप, एक गाइडलाइन, एक ऐसा नक्शा कि जिसके मुताबिक ज़िंदगी गुजारी जाए तो इंसान दुनिया में भी इज्जत पाता है और आखिरत में भी कामयाबी उसके कदम चूमती है। लेकिन जब कौमों के अंदर जवाल आता है, उस वक्त फिर लोग किताब को वजीफों की किताब तो बना लेते, ऐसे वक्त में लोग किताब को जिन भूत भगाने का जरिया तो बना लेते, मौका पड़े तो कसम खाने के लिए कौल इकरार की चीज तो बना लेते, लेकिन अमल की बात नहीं करते। कल तौरात का हाल यहूद ने यही किया, जिसकी वजह से अल्लाह ताला ने उनको इमामत के मनसब से उतार दिया। अफसोस की बात है कि आज अक्सरियत मुसलमानों की कर यही रही है कि उन्होंने किताब को सीने से तो लगाया हुआ है, लेकिन उस सीने में किताब तो कई साल से जा चुकी लेकिन समझ नहीं आती, उस किताब के मुताबिक जिंदगी गुजरती नहीं। जब कुरान पढ़ते हैं उस वक्त वो बातें बस जुबान तक तो रहती हैं, लेकिन अपनी जिंदगी में उससे कोई रहनुमाई नहीं मिलती। ऐसे वक्तों में जब अल्लाह का कोई बंदा लोगों को समझाना चाहे, तो वो लोग जिन्होंने एक अपना ही दीन बनाया होता है, ख्वाहिशों वाला दीन और रौनक मेले वाला दीन, फिर उनको अच्छा लगता है कि लोग इसी दीन पे रहे। यही मामला कल यहूद ने अल्लाह के नबी के साथ किया, यही मामला उन्होंने हजरत यहया और जकरिया के साथ किया, और यही मामला आज के इस दौर में है। हमारे लिए इसमें अमल की बात यही है कि जब हम अल्लाह के दीन की तलब रखते हैं, जब हम अपने आप को मुसलमान कहते हैं, तो फिर हम इस किताब के लिए क्यों वक्त नहीं देते? फिर आज ये किताब क्यों बंद पड़ी है? क्यों आज हमारे घरों में किताबें कई कई साल से रखी हैं, लेकिन हमने उसको एक बार भी नहीं पढ़ा? इसलिए कि शायद हमें इसका मौका ही नहीं मिला। अल्लाह का शुक्र अदा कीजिए कि अल्लाह ने आज हमारी जिंदगी में किताब खुलवा दी, और अल्लाह करे कि ये खुली रहे। आज तो हाल क्या हो गया कि मरने पर किताब खुलती है। जब कोई मर जाता है तो सारे उठ के आते हैं, आओ इसके लिए कुरान पढ़ें ताकि ये बख्शा जाए। ये किताब तो जिंदों के लिए थी। इहदिनस सिरातल मुस्तकीम, ये दुआ तो एक जिंदा को फायदा देगी। मरने के बाद क्या फायदा होगा इन चीजों से, जिसका जिक्र हलाल और हराम से, जिसका जिक्र खाने और पीने से? कब्रों में तो कोई ऐसी चॉइस नहीं। तो अल्लाह करे कि ये किताब आज हमारी भी जिंदा होके हमारी जिंदगी में इस तरह से खुल जाए कि ये हमारी जिंदगी के लिए कैसा खूबसूरत नक्शा बन जाए कि हम कोई काम करने से पहले इसी किताब से रहनुमाई चाहें। वाकिलू बीमा अनजल अल्लाह, और जब उनसे कहा जाता है कि अल्लाह की उतारी हुई किताब पर ईमान लाओ, तो कह देते हैं कि जो हम पर उतारी गई इस पर हमारा ईमान है। हालांकि इसके बाद वाली के साथ जो इनकी किताब की तस्दीक करने वाली है कुफर करते हैं। अच्छा, इनसे ये तो दरियाफ्त करें कि अगर तुम्हारा ईमान पहली किताबों पर है, तो फिर तुमने अगले अंबिया को क्यों कत्ल किया? वलक़द जाकुम मूसा, और तुम्हारे पास तो मूसा अलैहिस्सलाम यही दलीलें लेकर आए, लेकिन तुमने फिर भी बछड़ा पूजा, तुम हो ही जालिम। वइज़ख़ज़ना मीसाक़कुम, जब हमने तुमसे वादा लिया और तुम पर तूर को खड़ा कर दिया और कह दिया कि हमारी दी हुई चीज को मजबूत थामो और सुनो, तो उन्होंने कहा हमने सुना और हमने नाफरमानी की, और इनके दिलों में बछड़े की मोहब्बत पिला दी गई। बस अब इनके कुफर के, इनसे कह दीजिए कि तुम्हारा ईमान तुम्हें कितना बुरा हुक्म दे रहा है। آپ کہہ دیجئے کہ اگر آخرت کا گھر صرف تمہارے ہی لیے ہے، اللہ کے نزدیک اور کسی کے لیے نہیں، تو آؤ اپنی سچائی کے ثبوت میں موت طلب کرو، لیکن اپنے کارناموں کو دیکھتے ہوئے کبھی بھی موت کی یہ تمنا نہیں کریں گے، اور اللہ ظالموں کو خوب جانتا ہے۔ وَلَتَجِدَنَّهُمْ أَحْرَصَ النَّاسِ عَلَىٰ حَيَاةٍ، بلکہ سب سے زیادہ دنیا کی زندگی کا حریص، اے نبی، آپ انہی کو پائیں گے، یہ زندگی کے لالچ میں مشرکوں سے بھی زیادہ ہیں، ان میں تو ہر شخص ایک ایک ہزار سال کی عمر چاہتا ہے، گویا یہ عمر دیا جانا بھی انہیں عذاب سے نہیں چھڑا سکتا، اللہ تعالیٰ ان کے کاموں کو بخوبی دیکھ رہا ہے۔ یہ تھی آیت نمبر 91 سے 96، ان کا ٹاپک ہے گروہ پرستی حق پرستی نہیں ہے۔ یہود جو قرآن کی دعوت کو ماننے کے لیے تیار نہیں ہوئے تھے، اس کی وجہ کیا تھی؟ ان کا یہ احساس کہ ہم پہلے سے حق پر ہیں، جب ہم خود دین پہ ہیں تو ہم کسی نئے دین کو کیوں پائیں، اور انہوں نے اپنے گروہی نام کو اسلام کا نام دے دیا۔ یہاں شاید آپ میں سے کچھ لوگوں کے لیے یہ بات نہیں ہوگی کہ یہودیت لفظ اللہ کا دیا ہوا نہیں، نصرانیت لفظ اللہ کا دیا ہوا نہیں، وہ دین جو حضرت موسیٰ کو ملا تھا اس کا نام بھی اسلام تھا، وہ دین جو عیسیٰ علیہ السلام کو دیا گیا اس کا نام بھی اسلام تھا، لیکن یہود نے حضرت یعقوب علیہ السلام کے بڑے بیٹے یہودا کی طرف نسبت کرتے ہوئے اپنے آپ کو یہودی کہلایا۔ اسی طرح بات کے لوگوں نے ناصرہ نام کی بستی سے نسبت کرتے ہوئے اپنے آپ کو نصارہ یا پھر عیسائی حضرت عیسیٰ سے نسبت کر کے بن گئے، اسلام کا یہ مزاج نہیں۔ کل وہ یہودی یا نصرانی جگہوں اور انسانوں کی نسبت سے بنے، آج افسوس کی بات ہے کہ امت مسلمہ نے بھی اپنے آپ کو چند شخصیات کے نام سے جوڑ لیا، چند جگہوں کے نام سے جوڑ لیا۔ بعد میں فارغ بیٹھ کے ذرا سارے نام لکھیے گا اپنی نوٹ بکس میں، کہ آج کے دور میں جو مسلمانوں کے اندر سیکٹس اور گروہوں کے نام پہ ہیں، کوئی ایک بھی آپ کو اللہ سے جڑتا ہوا نہیں ملے گا۔ تعصب کی بات نہیں، صرف بتانے کے لیے پوچھوں گی کہ دیوبندی کیا ہے، دیوبند شہر کی طرف نسبت ہے، بریلوی کیا ہے، بریلی شہر کی طرف نسبت ہے، حنفی کیا ہے، امام ابو حنیفہ رحمہ اللہ کی طرف نسبت ہے، شافعی کیا ہے، امام شافعی کی طرف نسبت ہے۔ ہماری نسبت تو محمدی بھی نہیں، ہم تو محمد سے بھی نہیں جڑے صلی اللہ علیہ وسلم، اور ان کے بعد اگر کسی سے جڑنا ہوتا تو ابو بکر سے جڑتے، ہم تو ابو بکری بھی نہیں، ہم تو عمری بھی نہیں، ہم تو عثمانی نہیں بنے، ہم علوی نہیں بنے، تو پھر کیا ہمیں اس کے بعد کچھ بننے کی ضرورت ہے؟ لیکن افسوس کی بات ہے کہ آج آپ کسی کو کہہ دیں کہ ہم مسلمان ہیں تو لوگوں کو یقین نہیں آتا، تسلی نہیں ہوتی، وہ کہتے ہیں اس کے بعد اور کیا، اس کے بعد اور کیا، کہ اس کے بعد بھی یہی، اس کے بعد بھی یہی، کیوں؟ مسلمان کون ہے؟ مسلم اللہ کا نام ہے، الاسلام۔ دنیا میں ایک دین ہے صرف اسلام، جو ایک خالق کے طرف مڑتا ہے، اللہ کے۔ ہم اپنے آپ کو محمدن بھی نہیں کہہ سکتے کیونکہ ہم نبی صلی اللہ علیہ وسلم سے نہیں جڑتے، تو لہٰذا یہاں یہی بات کر دی گئی کہ جب کسی کو اس کا گروہ اور اس کا نام اور اس کا فرقہ اتنا پیارا ہو جائے کہ اس کی طرف بلانا اور اسی کے ساتھ لوگوں کو جوڑنا وہ اپنی ساری دینداری سمجھ لے، تو ایسے لوگوں کی پھر اللہ کی نگاہوں میں کچھ زیادہ وقت نہیں رہتی۔ ایسے لوگوں کو جب قرآن کھلتا ہوا دکھتا ہے تو وہ بے چین ہونے لگتے ہیں، ان کو لگتا ہے کہ لوگ ڈائریکٹ سورسز سے جڑ گئے، اب تو ان کو پتہ چل جائے گا بات کیا ہے۔ شاید آپ کے لیے یہ بات بھی نہیں ہوگی کہ یہود کے دور میں کتاب کھولنے کی کسی انسان کو اجازت نہیں تھی، صرف ایک نسخہ ہوتا تھا پورے ملک میں، یا اس کے کم و بیش کچھ ہوں گے، اور وہ بھی بادشاہ کے دربار کے پیچھے کے ایک کمرے میں چھپا ہوتا تھا، اور اس کمرے تک جانے کی بادشاہ کو بھی اجازت نہیں ہوتی تھی۔ وہ پادری یا وہ مولوی اس دور کے نام سے آپ کہہ لیں کہ جو اسائنڈ ہوتے تھے گورنمنٹ لیول پہ، وہ اس کمرے میں جاتے، کوئی مسئلہ پیش آتا تو بادشاہ اس شخص کو کہتے، پادری کو، جاؤ دیکھ کے آؤ اس کا کیا حکم ہے۔ اسی لیے تو دین اجارہ داری بن گیا، جس کا دل چاہا جو لکھا، جو چاہا مٹا دیا، اور کیا نتیجہ نکلا کہ اصل کتاب کھو گئی۔ کل ان کی کتابیں کھو گئی تھیں، آج ہماری کتاب موجود ہے، ایک ایک زبر زیر محفوظ ہے، لیکن آج امت کا مسئلہ کیا ہے کہ انہوں نے کتاب پڑھنا چھوڑ دی۔ آج ہماری زندگیوں سے کتاب پڑھنی چھٹ گئی تو امت کا حال دیکھ لیجئے۔ اس کلاس روم سے باہر نکل کے ذرا آپ دنیا کے اندر گھوم کے دیکھیں، مسلمان کھو گئے۔ آج مسلمانوں کے ادارے، مسلمانوں کے گھر، ان کی شادیاں، ان کے غمیاں، ان کی بازار، ان کی تجارتیں، دیکھیے اسلام نہیں رہا۔ وجہ کیا؟ کہ کتاب پہ عمل چھٹ گیا۔ ذرا سوچئے پھر اس قوم کا کیا حال ہوا ہوگا کہ جن کی کتابیں اتنی گم ہوئیں۔ تاریخ میں ایک ایسا دور گزرا، پوری زمین پہ تورات نام کی کوئی کتاب نہیں تھی، ساری کتابیں جلائی گئیں، کیونکہ جب کوئی قوم اپنی کتابوں کو نہیں پڑھتی تو اللہ ایسے حکمرانوں کو بھیجتا ہے کہ جا کے انہی کتابوں میں آگ لگا کے اسی کے اندر انسانوں کو جلا کے رکھ دیں۔ अल्लाह का भी वादा है कि जब किसी चीज़ की कदर ना की जाए तो वो नेमत छिन जाती है। अल्लाह ना करे उम्मत मुस्लिमा पे ऐसा कोई वक्त आ जाए। ये तो ज़ात ने वादे लिए हुए हैं कि इस किताब की हिफाजत के, वरना आज हमने भी कुछ कमी नहीं की। अल्लाह ताला हमें इस किताब का हक अदा करने की तौफीक दे। दूसरी बात, इन आयतों में हमने देखी कि यहूद की दुनिया से मोहब्बत, कितनी ज्यादा उनको मोहब्बत थी दुनिया से कि मरना नहीं चाहते थे। दावा क्या करते थे कि वी आर चोजन पीपल, हम चुने हुए लोग हैं, चुने हुए लोग हैं इसलिए सिर्फ हम जन्नत में जाएंगे। कल ये दावा यहूद का था, आज ये दावा मुसलमान का है। क्या आज मुसलमान ये नहीं कहते? कल उन्होंने भी ये दावा किया, आज मुसलमान ने भी यही दावा किया। नती फर्क क्या रहा दोनों में? कल वो खुशफहमी का शिकार थे कि सिर्फ अपने आप को यहूदी कहला लो तो जन्नत मिल जाएगी। आज मुसलमान ने ये सोच लिया कि चूंकि मैं मुसलमान हूँ, मुझे कौन मेरी जन्नत से रोकेगा। तो याद रखिए कि जन्नत किसी का आबाई घर नहीं। आज दुनिया में तो कोई दूसरे मुल्क वाला आपको अब वीजा न होने की वजह से अंदर दाखिल नहीं होने देता। आप इमिग्रेशन के अंदर खड़े रहे जब तक आपके पेपर क्लियर नहीं होते, आपको आने नहीं देते। तो क्या जन्नत सस्ती रह गई? जिसका जो दिल चाह वो आ जाए, जो जितना चाहे भाग के आना चाहे, जो जितनी कोशिश कर ले। और आज देखिए कि जो कोशिशें हैं मरने से बचने की, मरना कौन चाहता है? कोई नहीं चाहता। आज दुनिया में एक ऐसा तरीका इलाज मुकर्रर कर लिया गया, यानी ऐसी मशीनें इजाद हो चुकी हैं कि मरने से कुछ अरसा पहले इंसान को फ्रीज कर देते हैं। बड़े बड़े चैम्बर्स होते हैं, बिल्कुल जैसे बड़े बड़े सिलेंडर्स होते हैं, नाइट्रोजन गैस लिक्विड किस्म की होती है, वो उसके अंदर डालते हैं और मरने से पहले ही बॉडी को जमा देते हैं, फ्रीज कर देते हैं। किस अकीदे से ये कर रहे हैं कि आज इनको हम फ्रीज कर देते हैं, 50, 60, 100 साल के बाद जब कभी इस बीमारी का इलाज होगा तो हम इसको मेल्ट करेंगे और दोबारा इन जिस्मों को जिंदगी देंगे। और आपको पता है कि एक जिस्म को फ्रीज करने का तकरीबन 150,000 डॉलर उसका खर्चा है, यानी 1.5 लाख डॉलर जो है वो खर्चा है। सर को अगर सिर्फ कोई महफूज कराना चाहता है तो 50,000 है, गालिबन इसको क्रियोनिक्स बोलते हैं। ये क्या है? अल्लाह ने कह दिया वाला तजिदन्नहुम अखरस अन्नास अला हयातिन। चले दूसरे तो करें, आज मुसलमान का क्या हाल है? हमें मौत का लफ्ज़ सुनते ही क्यों खौफ आने लगता है? हम क्यों मरना नहीं चाहते? हम क्यों हर वक्त अपनी सेहत के पीछे पड़े रहते हैं? हमें वक्त क्यों नहीं मिलता अल्लाह के काम के लिए? आज हमारा वहां अपॉइंटमेंट, आज हम वहां जा रहे हैं। मोमिन तो मौत से मोहब्बत करता है, वो अपने आप को मारता नहीं, वो अपने आप को मारना नहीं चाहता, लेकिन इसके बावजूद दुनिया में उसका दिल नहीं लगता। तो अल्लाह करे कि हम उस दुनिया के लिए ऐसे काम कर लें, ऐसी तैयारियां कर लें कि खुद बखुद हमारा अल्लाह के पास जाने को दिल चाहे, फिर भी हम खुद नहीं जाएंगे। हम अपनी सेहत का ख्याल रखेंगे। इन सारी बातों का ये मकसद नहीं है कि हम अपने आप को खुद ही तकलीफ दें, लेकिन बात यह है कि मौत से डरना नहीं बल्कि मौत से बात के लिए तैयारी करनी है। जिसने तैयारी की हो उसको तो मेहमान के आने का इंतजार होता है। हम भी जब अपनी जिंदगियों में तैयारियां कर लेंगे तो हमें मलकुल मौत के आने का इंतजार लगा रहेगा। क्या क्यों नहीं रहे? मैं तो मुंतजिर हूँ, मैं तो अपने रब को मिलना चाहती हूँ। और जब वो कहेगा कि आओ चलो अपने रब की तरफ, तो खुशी खुशी अपने रब की तरफ चलेंगे। या अय्यतुहन नफ्सुल मुतमईना, हमने उस सुस्त इंसान की तरह नहीं होना कि जो ये तो कहता रहे मेहमान आने वाले, मेहमान आने वाले, लेकिन फिर उसके लिए वो तैयारी ना करे। और नतीजा क्या निकले कि वो ऐसे काम ना करे और खौफ खाता रहे कि अगर मेहमान आ गए तो मैं क्या करूंगा, मेहमान आ गए तो मैं क्या करूंगा। और अल्लाह करे कि हम उस बात वाली दुनिया के लिए आज इस दुनिया में ही तैयारी करने वाले बन जाएं। ये उस जात का हुक्म ही है जो वो हमें। चलिए आगे चलते हैं आयत नंबर 97 से। कुल मन काना अदुवल्ली जिब्रील फइन्नहु नज़्ज़लहु अला क़ल्बिका बिइज़्निल्लाह। ए नबी, आप कह दीजिए कि जो जिब्रील का दुश्मन हो, इसने आपके दिल पर पैगामे बारी ताला उतारा है। जो पैगाम इनके पास की किताब की तस्दीक करने वाला और मोमिनों को हिदायत और खुशखबरी देने वाला है। तो अल्लाह भी इसका दुश्मन है। जो शख्स अल्लाह का और उसके फरिश्तों और इसके रसूलों और जिब्राइल और मीकाईल का दुश्मन हो, ऐसे काफिरों का दुश्मन खुद अल्लाह ताला है। और यकीनन हमने आपकी तरफ रोशन दलीलें भेजी हैं, जिनका इनकार सिवाय बदकारों के कोई नहीं करता। ये लोग जब कभी कोई अहद करते हैं तो इनकी एक ना एक जमात इसे तोड़ देती है, बल्कि इनमें से अक्सर ईमान से खाली हैं। जब कभी इनके पास अल्लाह का कोई रसूल इनकी किताब की तस्दीक करने वाला आया, इन अहले किताब के एक फिरके ने अल्लाह की किताब को इस तरह पीछे डाल दिया गोया के जानते ही न थे। ये थी आयत नंबर 97 से 101। इनका उनवान है अल्लाह की किताब को पसे पुश्त डाल दिया और अनजान बन गए। پچھلے دور میں یہود کی سرکشی کے نتیجے میں بار بار ان کو سخت سزائیں دی گئیں۔ اللہ تعالیٰ ان کو جو سزا دیتے تھے وہ پیغمبر کی زبان سے دی جاتی تھی، اور پیغمبر کو اس سزا کے آنے کی خبر فرشتہ دیتا تھا، اور وہ فرشتے جبرائیل علیہ السلام ہوتے تھے۔ ایک موقع پہ کچھ اس قسم کی بات ہوئی کہ یہود نے کچھ سوال پوچھے، اللہ کے نبی صلی اللہ علیہ وسلم نے ان کا جواب دے دیا۔ اب جواب سن کے ان کو ماننا پڑتا، تو کہنے لگے یہ بتائیے کہ یہ آپ کو جواب کس نے دیا ہے، یہ کیسے آپ کے پاس آئی ہے بات؟ تو آپ نے کہا کہ جبرائیل علیہ السلام کے ذریعے۔ کہیں گے اچھا، بس جبرائیل سے تو ہماری پکی دشمنی ہے، یہ تو اتنی سخت شریعت لے کے آتے تھے تورات کی صورت میں، اور یہ تو ہم پر عذابوں کی بات کرتے تھے، لہٰذا ہم نہ مانیں گے۔ تو بات وہی ہے کہ نہ ماننے کے سو بہانے۔ جس کے دل میں تڑپ نہیں ہوتی نا، وہ نہیں مانتا، وہ اٹکلیں کرتا ہے، وہ بہانے کرتا ہے، لیکن جس کو حقیقت میں ہدایت کی طلب ہوتی ہے وہ تو اللہ کا شکر ادا کرے گا کہ کوئی مسیحا آئے اور مجھے ہدایت دے، اور جس کے دل میں تڑپ نہیں وہ تو اسی بات میں کھو جائے گا کہ کون کیسے۔ میں اس کی چھوٹی سی مثال آپ کو ایسے دے سکتی ہوں کہ اگر آپ کا کوئی بہت قیمتی پیکج آنے والا ہو، آپ اس کا دن رات انتظار کر رہے ہو، تو جب آپ کو وہ ملے گا تو آپ کیا کہیں گے، یہ فیڈ ایکس کے ذریعے کیوں آیا ہے، یہ یو پی ایس کے ذریعے سے کیوں آیا ہے، یہ میری مرضی کی شپنگ کمپنی سے کیوں نہیں آیا، آپ کو تو پیغام سے مطلب ہے۔ اسی طرح وہ لوگ جو اللہ کے کلام کی طلب رکھتے ہیں، پھر ان کا تو دل کیا ہوتا ہے کہ وہ فوراً اس کو سن کے ماننے والے بن جائیں، سمے نہ واتانا۔ اور وہ لوگ جو ہیلے بہانے کرتے رہے، جو عذر تراشتے رہے کہ ایسا نہیں تو ویسا، تو سمجھ لیجئے کہ پھر طلب نہیں۔ جس کے دل کو ہدایت کی طلب ہوتی ہے وہ سر کے اوپر پاؤں رکھ کے بھی چل کے آنے کو تیار ہے، اور جس کو طلب نہیں اس کے دروازے پہ بھی ہدایت کا چشمہ بہ رہا ہوگا تو وہ اس سے سیراب نہیں ہوگا۔ یہاں اللہ تعالیٰ نے یہود کے اس عمل پہ ایک بہت بڑی بات بتا دی کہ دیکھو، تم جبرائیل علیہ السلام سے دشمنی کی بات کرتے ہو، جبرائیل تو میرا رسول تھا، اور اگر تم نے جبرائیل علیہ السلام کو جھٹلایا تو گویا کہ تم نے سب کو جھٹلایا۔ ہمارے لیے اس میں عمل کی بات یہی ہے کہ کسی اللہ والے سے بغض نہیں رکھنا، کبھی کسی سے کوئی دشمنی نہ رکھیں، اس لیے کہ کیا پتہ اللہ کا نیک بندہ ہو اور آپ اس نیک بندے کو نقصان دے دیں یا اس کے ساتھ آپ کا معاملہ برا ہو، تو یاد رکھیے پھر وہ اللہ کا معاملہ بن جاتا ہے، پھر اللہ خود اس کا بدلہ اور جواب دیتا ہے۔ اللہ تعالی ہمیں توفیق دے کہ ہم دین کی بنیاد پہ لوگوں سے محبت کریں، اپنے ناموں اور اپنے مسلکوں اور اپنے جماعتوں کے نام سے محبت نہ کریں۔ پھر اس کے بعد ان آیتوں میں ہم نے ایک اور چیز دیکھی، اور وہ کیا کہ جب لوگ اپنی مرضی کا دین چاہتے ہیں نا، تو پھر ان کو اللہ کی کتاب اچھی نہیں لگتی، تو وہ کیا کرتے ہیں کہ اپنی کتاب اللہ وراء ظہورہم، کتاب کو پسے پشت ڈال دیتے ہیں۔ کتاب کو پسے پشت ڈالنے کا مطلب کیا ہے؟ کہ وہ کتاب صرف برکت کی کتاب تو بن جاتی ہے، عمل میں نہیں رہتی۔ یہود نے یہی کیا، اور جب بھی کبھی کسی نے اللہ کی آئی ہوئی کتاب کو پسے پشت ڈالا تو پھر اس کے بعد کچھ تو پکڑ نہیں تھا نا، اس کے نتیجے میں کیا پکڑا، اس کا تذکرہ اگلی آیتوں میں آتا ہے۔ وَاتَّبَعُوا مَا تَتْلُو الشَّيَاطِينُ عَلَى مُلْكِ سُلَيْمَانَ، اور اس چیز کے پیچھے لگ گئے جسے شیاطین سلیمان علیہ السلام کی حکومت میں پڑھتے تھے۔ سلیمان نے نہ تو کفر کیا تھا، بلکہ یہ کفر شیطانوں کا تھا، وہ لوگوں کو جادو سکھایا کرتے تھے، اور بابل میں ہاروت اور ماروت دو فرشتوں پر اتارا گیا جو کچھ وہ دونوں بھی کسی شخص کو اس وقت تک نہیں سکھاتے تھے جب تک یہ نہ کہہ دیں کہ ہم تو ایک آزمائش ہیں، تو کفر نہ کر۔ پھر لوگ ان سے وہ سیکھتے جس سے خاوند اور بیوی میں جدائی ڈال دیں، اور دراصل وہ بغیر اللہ تعالیٰ کی مرضی کے کسی کو کوئی نقصان نہیں پہنچا سکتے تھے۔ یہ لوگ وہ سیکھتے ہیں جو انہیں نقصان پہنچائے اور نفع نہ پہنچائے، اور وہ بال یقین جانتے ہیں کہ اس کے لینے والے کا آخرت میں کوئی حصہ نہیں، اور وہ بدترین چیز ہے جس کے بدلے وہ اپنے آپ کو فروخت کر رہے ہیں۔ کاش کہ یہ جانتے ہوتے، اگر یہ لوگ صاحب ایمان اور متقی بن جاتے تو اللہ تعالیٰ کی طرف سے بہترین ثواب ان کو ملتا، اگر یہ جانتے ہوتے۔ یہ تھیں آیات 102 اور 103، ان کا ٹاپک ہے اللہ کی کتاب کو چھوڑا تو شیطانوں کے پیچھے لگ گئے۔ آسمانی کتاب کی حامل کسی قوم پر جب بگاڑ آتا ہے تو اس کی وجہ کیا ہوتی ہے کہ آخرت میں نجات کے لیے چند ایسی چیزوں کو اپنے لیے مقرر کر لیتے ہیں کہ جس سے ان کے عمل پہ زد نہ پڑے، حالانکہ اللہ تعالیٰ نے کسی کے جنت میں جانے کا سراسر دار و مدار عمل پر رکھا ہے، جو عمل کرے گا وہی جنت میں جائے گا۔ جب ایسے لوگ عمل سے دور ہوتے ہیں تو اس کے بعد دل میں گلٹ پیدا ہوتا ہے، اور جب گلٹ پیدا ہوتا ہے تو اس کے نتیجے میں ڈپریشن اور کچھ اس قسم کی گھٹن پیدا ہوتی ہے طبیعت میں۔ اصل میں تو روح کی غذا اس کو نہیں ملی نا، قرآن تو اللہ کا کلام تھا، یہ انسان کی روح کی غذا تھی۔ جب لوگ روح کی خوراک ختم کر دیتے ہیں تو ان کو پھر مختلف قسم کی چیزیں دکھنے لگتی ہیں، پھر اس کے بعد وہ یہ سوچتے ہیں کہ شاید ہم پہ کسی نے جادو کر دیا۔ और नतीजा क्या होता है कि उस जादू के तोड़ के लिए फिर वो ऐसी जगहों पे जाने लगते हैं कि जहाँ ईमान के सौदे होने लगते हैं। इन आयात में हमने जादू के बारे में देखा कि कैसे जवाल शुदा कौमें जादू के पीछे लग जाती हैं। तो हकीकत यह है कि जादू हकीकत तो है, लेकिन जितना ईमान सच्चा हो, जितना अल्लाह के वादों पर यकीन हो, उतना इंसान इस चीज़ से महफूज होता है। जादू करने कराने वाले को अल्लाह ताला के नबी सल्लल्लाहु अलैहि वसल्लम की अहादीस और कुरान पाक की चंद आयात को अगर हम सामने रखें तो काफिर कहा गया, जादूगर का दीन खत्म हो जाता है, क्योंकि ऐसे लोगों को शैतानों को खुश करना पड़ता है। बाज़ दफ़ा ये लोग कुरान पाक को उल्टा पढ़ते हैं, मसलन जैसे बिस्मिल्लाहिर्रहमानिर्रहीम है तो ये पीछे से पढ़ेंगे मीम या हा अलिफ लाम रा। फिर इसी तरह बाज़ दफ़ा कुरान पाक के सफ़ों को ज़मीन पर रख के उसके ऊपर ड्रग्स करते हुए देखे गए। फिर इसी तरह ये लोग गंदे रहते, हर वो काम इनको करना पड़ता है जिससे शैतान इनसे खुश हो। कब्रिस्तानों में जाके चिल्ले काटे जाते हैं, वहाँ खिसार खींचे जाते हैं, बाज़ दफ़ा पीरियड्स का जो ब्लड होता है उससे कुरान पाक के लफ्जों को लिखा जाता है। और इसी तरह से मुहर्रमात से जिना करना, यानी माँ बहनों और बेटियों के साथ जिना करके जो शख्स ऐसे काम कर लेता है फिर शैतान उसके काबू में आ जाते हैं और फिर वो उनसे गलत तरीके के काम करवाता है। हमारा काम क्या है? खुद तो करना नहीं किसी पे। अमूमन लोग जादू जब भी ऐसी जगहों पे जाते हैं तो वो ये नहीं कहते कि हम करने जा रहे हैं, वो ये कहते हैं कि मुझ पे किसी ने किया है, मैं उसका तोड़ करवाने जा रही हूँ, मैं उसका इलाज करवाने जा रही हूँ। तो क्या इस सूरत में क्या होना चाहिए? देखिए कि अल्लाह के नबी हमारे लिए बेहतरीन रोल मॉडल थे, हमें सिखाने के लिए अल्लाह ताला ने नबी पर भी जादू करवाया। आपने क्या किया? सूरत फलक और सूरत नास, मुअव्वज़तैन कहते हैं इन दो सूरतों को, इसकी 11 आयतें नाजिल होती गईं और वो 11 गिरहें खुलती गईं जो अल्लाह के नबी के ऊपर जादू की सूरत में की गई थी। हमारा अमल क्या होना चाहिए? पहली बात तो कि अपने अकीदे को पुख्ता रखिए, साफ सुथरे रहिए, तहारत का अहतमाम कीजिए, बेकार बाल होते हैं उनको साफ रखिए, नाखनों को छोटा रखें क्योंकि इन रास्तों से शैतान जो है वो अंदर जाते हैं। फिर उसके बाद यह है कि आप सुबह शाम की दुआओं का इहतमाम कीजिए, 5 वक्त की फर्ज नमाज पढ़ेंगे, आयतुल कुर्सी को हर नमाज के साथ अपना हिस्सा बना लें, इंशाल्लाह तआला किसी का कोई असर नहीं आएगा। और अपने दिल में इसका पूरा यकीन रखें कि मुझे नहीं होगा। देखिए इसका जो असर है ना बहुत ज्यादा इंसान के नफसियात के साथ है। जो साइकोलॉजिकली वीक लोग होते हैं ना, कमजोर जहन के होते हैं, तो हम परस होते हैं, उनको हर वक्त ये वहम रहता है पूरे शौर से कह के मुझे कुछ नहीं हो सकता, और अगर अल्लाह ना करे हो जाए तो फिर उसके लिए भी सिर्फ कुरान और सुन्नत, इसके अलावा बाकी चीजों से अपने ईमान को जाया नहीं करवाना।